नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सरकारवाला व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, संसदको हिउँदे अधिवेशन शुरू हुने समय भइसकेको छ। यद्यपि संसदको अधिवेशन कहिले बोलाइन्छ मिति तय भइसकेको छैन। विपक्षी दलहरूले संसद अधिवेशन बोलाउन ढिलाइ भएको भनेर अधिवेशन बोलाउन सरकार र सभामुख समक्ष दवाब दिइरहे पनि सरकारले यस विषयमा औपचारिक रूपमा कुनै जानकारी दिएको छैन। अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकेको, विकास खर्चले लय समात्न नसकेको, ठूला पूर्वाधारका निर्माणका कार्यले गति लिन नसकेको र सहकारी समस्या विकराल रूपमा देखा परिरहेको भन्ने लगायतका जनगुनासा बढ़िरहेका बेला जनताका समस्या र आवाज मुखरित हुने थलो सुचारू हुनुपर्ने माग सरकारवाला पक्षहरूबाट पनि भइरहेको छ। मिनी संसद मानिने संसदीय समितिले विभिन्न किसिमका समस्या झेलिरहेका विषयहरू पनि अहिले चर्चामा रहेका छन्। आजको अन्तरसंवादमा हामीले संघीय संसद, संसदका गतिविधि र संसदीय प्रभावकारिता लगायतका विषयमा केन्द्रित भएर सभामुख देवराज घिमिरेसँग कुराकानी गर्दैछौ। सभामुखज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हवस्, धन्यवाद छ यहाँलाई।
सभामुखज्यू, विधेयक अधिवेशन मानिने संसदको हिउँदे अधिवेशन बोलाउने समय भएको छ, तथापि अधिवेशन कहिले बोलाउने यकिन भने भएको छैन। केही दिनभित्रै मितिको टुङ्गो लाग्ला, यकिन होला? खास गरी संसदको हिउँदे अधिवेशनमा सम्पन्न गर्नुपर्ने कार्यहरू के रहेका छन्, त्यसका लागि अहिले के कस्तो तयारी भइरहेको छ?
हिउँदे अधिवेशन हाम्रो सामान्यतया अब यसलाई विधेयक अधिवेशनको रूपबाटै बुझ्ने गरिन्छ। संसदमा अब अहिले संसदमा आएका, खास गरिकन समितिमा छलफलमा भइरहेका विधेयकहरूलाई सम्पन्न गर्ने पहिलो दायित्व हुन्छ। अब बाँकी कतिपय सामूहिक विषयमाथि विधेयकहरू आउने र विधेयकमाथि छलफल गर्ने मुख्य गरी अब यो अधिवेशनमा त्यही काम हुन्छ। त्यसले गर्दाखेरि अब सरकारले अहिले पनि केही विधेयकहरू ल्याइरहेको छ। अब सदन सुरु भएपछि पनि सरकारले नयाँ विधेयकहरू पनि ल्याउनुपर्छ, ल्याउने भनेर भनिरहेको छ। अनि यहाँ भइरहेका विधेयकहरूमाथि बहस छलफल गरेर यसलाई टुङ्ग्याउने, पारित गर्ने काममा नै मूलभूत रूपबाट अब विधेयक अधिवेशनले त्यो काम नै गर्नेछ।
अहिले धेरै विधेयकहरू संसदको मिनी संसद मानिने संसदीय समितिहरूमा छलफलका क्रममा पनि रहेका छन्। तर संसदीय समितिहरूमा पनि अपेक्षित हिसाबले अगाडि बढ़न नसकेका गुनासाहरू पनि आइरहेका छन्। कतिपय अवस्थामा संसदीय समितिमा सांसदको अनुपस्थितिले गर्दा कोरम नपुग्ने, कतिपय संसदीय समितिको महीनौदेखि बैठक नबस्ने लगायतका समस्याहरू पनि देखिरहेका छन्। यी विषयहरूलाई यहाँले कसरी हेर्नु भएको छ?
अब समितिमा छलफलमा रहेका विधेयकहरू पारित हुन बाँकी रहेका हिसाबले अब बाँकी छन् भन्ने टिप्पणी हुन त स्वाभाविकको, तर पारित पनि भइरहेका छन् र ती पारित भएकाहरूको प्रचार पनि त त्यस ढङ्गबाट भएको छैन। त्यसैले अब कहिले कहिले कोरम नपुग्ने, कहिले कहिले अरू सामूहिक विषयले गर्दाखेरि समितिमा अब विधेयकमाथि मात्रै छलफल नभएर अरू विषयमा जाने र एकपल्ट दुईपल्ट तिनपल्ट यस्ता कतिपय विधेयकहरू जो विषयमा छलफलहरू चलेपछि अब त्यो नटुङ्गिएको हुने यो स्वाभाविकै कुराहरू हो। त्यसमा पनि अब अलिक मुख्य गरिकन यहाँ अहिले छलफलमा रहेको भनेको विद्यालय शिक्षा विधेयक, त्यो अलिक अब लामो समय पछाडि विधेयक नआइरहेको र अब परिवर्तित सन्दर्भमा अर्थात् लोकतान्त्रिक परिपाटी अन्तर्गत विधेयक ल्याउने कुराहरूको धेरै प्रयत्न भए पनि नआइरहेको, त्यस्तो स्थितिमा चाहिँ अब शिक्षा विधेयक कस्तो हुनुपर्छ भनेर पहिला आएको विधेयकमाथि पनि अब विभिन्न खालका विरोधहरू भइसकेपछि सरकारसँग सहमति भएर यसरी जाने भन्ने भएको र त्यो सरकार पनि अब पटक पटक परिवर्तन भएको कारणले अब त्यो विधेयक अलिकति छलफल गर्नुपर्ने, तल पनि जानुपर्ने, अलिक सोच्नुपर्ने कुराहरू भएर अलिक लम्बिएको स्थिति छ। त्यस्तै गरेर संघीय निजामती सेवासँग सम्बन्धित विधेयक पनि अब सङ्घमा गइसकेपछिको सिङ्गो निजामती सेवालाई कसरी लानुपर्छ भन्ने विषयमा पनि अलिक गहन बहस छलफलहरू भएकोले यिनीहरू अलिक बढी टाइम लिने खालकै भएका छन्। यिनीहरूमा अलिक बहस छलफल भएकोले यो रहेको छ। तर जसरी बाहिर प्रचारित भएपछि अब कोरोमै पुग्दैन, समितिहरू प्रभावकारी नै भइरहेका छैनन्, समितिले विधेयकलाई अब टुङ्गो लगाउने कामै गर्न सकिरहेको छैन, गर्दै छैन, गरेन भन्ने जुन मात्रामा प्रचारित छ अब त्यो यथार्थमा त्यस्तो होइन, यसले कामहरू गरिरहेको छ, यसले प्रगतिहरू गरिरहेको छ, तनाव अनुकूलको विकासहरू पनि भइरहेको छ, म त्यसरी नै बुझ्नुपर्छ भन्ने कुराहरू राख्न चाहन्छु।
संविधान अनुकूल अब दर्जनौं कानूनहरू बनाउनु पर्ने बाध्यता पनि रहेको छ। संविधान निर्माणपछि रूपान्तरित व्यवस्थापिकाले नै कतिपय कानूनहरूको टुङ्गो लगाउनु पर्ने थियो, जस्तो कि यहाँले अघि भन्नुभयो संघीय निजामती कानूनको विषयलाई। संघीय निजामती कानून त यो रूपान्तरित व्यवस्थापिकाले बनाउनु पर्ने हुन्थ्यो होला, यो जुन संविधान सभा पछिको। त्यस्तै अन्य कतिपय कानून जुन नभई नहुने अवस्था छ, ती कानूनहरू अहिलेसम्म पनि बनिसकेका छैनन्। यसकारण पनि छिटो विधेयक अधिवेशन बोलाएर बाँकी कामहरू गर्नुपर्ने हुन्छ होला। जुन गतिमा संसदलाई प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने हो, अब त्यसमा विविध कारणले भनौं तदनुरूप हुन नसकेको अवस्था हो कि भन्ने पनि टीका टिप्पणी र जनगुनासो सुनिन्छ। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ?
होइन, हामीले हाम्रो परम्परा परिपाटी र अवस्थालाई हेर्ने हो भनेदेखि पनि यो टीका टिप्पणी र किनकि गुनासो आउने कुराहरूको स्वाभाविकता कति छ भनेर ख्याल गर्नुपर्छ। त्यो किन हो भने हाम्रो यो दोस्रो आम निर्वाचन पछाडि बनेको संसदको हिउँदे अधिवेशन सामान्यतया पुसको अन्तिम माघको केन्द्रदेखि अन्तिमसम्ममा हुने गरेका छन्। त यो पनि अब आज तपाईँ हाम्रो कुराकानी पुसको आज 24 गते भइरहेको छ। अब पुसको अन्तिमसम्ममा वा माघको के भनेदेखि अन्तिमसम्ममा यही बिचमा के भने अधिवेशन आह्वान हुने, त्यो 1 महिनादेखि 1.5 महिना 2 महिनासम्म चल्ने यही परम्परा विगत पनि छ भने अहिले पनि त्यो परम्परामा हामी स्वाभाविक रूपबाट अधिवेशन आह्वान हुने र त्यो अधिवेशनमा अब आवश्यक बहस छलफलहरू गरेर विधेयक लगायतका कुराहरूमाथि हामी जाने कुरा नै छ। र त्यस्तो के भनेदेखि पहिल्यै हुनु पर्थ्यो, यो बित्यो भन्ने जे किसिमको हो त्यो अवस्था वस्तुसङ्गत होइन।
यहाँले ठिक 2 साता अघि एउटा कार्यक्रममा सरकार संसददेखि तर्किएर हिँडेको हो कि भन्ने भनाई व्यक्त गर्नुभएको थियो। के साँच्चीकै सरकारले संसदलाई अलिकति प्राथमिकता नदिएको अवस्था हो र पछिल्लो समयमा?
त्यसो भन्दा पनि मैले त्यहाँ व्यक्त गरेको कुरा के भने संसद र सरकार भनेको आमा र छोराको जस्तो सम्बन्ध भएको हो, अथवा के भने सरकार जन्माउने थलो संसद हो र यसको परिवारभित्रको त्यो खालको के भने एकअर्काको सम्बन्ध त्यो ढङ्गको हुनुपर्छ। तर्किने, भड्किने र अलग अलग हिँड्नुपर्ने यस्तो कुराहरू हुनु हुँदैन र हुन सक्दैन भन्ने अर्थमा भने हो। अहिले पनि मेरो कुरा के हो भनेदेखि यी दुईटा अनिर्यासित शक्तिहरू हुन्, किनभने सरकार संसदमाथि आधारित हुन्छ, संसद सरकार मार्फत के भनेदेखि आफ्ना काम कारबाहीहरूलाई कार्यान्वयन गर्ने गराउने कामहरू गर्छ र यसको त्यो सम्बन्धहरूलाई अझ घनिष्ठ, अझ के भनेदेखि प्रभावकारी र अझ सामयिक बनाएर जानुपर्छ र त्यस्तो सोच्नु वा त्यस्तो बनाउनु हुँदैन भन्ने नै मेरो कुराहरू हो।
यहाँले पनि भन्नुभयो कि कतिपय कानूनहरू बनि नै सकेका छन्, संसद एउटा गति र लयमा छ भनेर। अब संविधान बनेपछि अहिलेसम्म धेरै कानूनहरू पनि बनिसकेका छन्। एक हिसाबले भनियो भने गणतन्त्र, संघीयता सबैको एउटा स्थापित पनि भइसकेका छन्। अब आजको दिनसम्म आइपुग्दा हामी कानून निर्माणको हिसाबले कुन बिन्दुमा आइपुगेका छौं? अब कति जति कानूनहरू निर्माण गर्नुपर्ने अवस्थामा छ र बनेका कानूनहरूको कार्यान्वयनको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
अब व्यवस्थामा जुन परिवर्तन आयो र यो परिवर्तित सन्दर्भमा नमलाई नभएका आधारभूत कानूनहरू त पहिलो निर्वाचन पछाडि निरन्तर के भनेदेखि त्यस काममा लागेर संसदले बनाउने कामहरू गरेर एउटा उल्लेखनीय काम त गर्नै पर्थ्यो र गरेकै छ। त्यस पछाडि पनि पुराना कतिपय कानूनहरू लाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ। त्यसमा जति मसिनोगरी ध्यान दिएर जानुपर्ने हो र नियमित रूपबाट त्यसलाई के भनेदेखि नयाँ ढाँचामा लगिसक्नुपर्ने हो, त्यो कुराहरूमा निकै नै कानूनहरू बाँकी छन्। त्यसमा पनि आधारभूत रूपबाट अहिलेको सन्दर्भमा कामलाई असर गरेका काममा प्रभाव पाइरहेका कानूनहरूमा केही कानूनहरू छन् जुन कानूनलाई प्राथमिकताका साथ संसदमा बहस छलफल गर्ने संसदमा ल्याएर टुङ्ग्याउने कामहरू गर्नुपर्नेछ। त्यसमा अघि मैले चर्चा गरेको निजामती संघीय सेवासँग सम्बन्धित कानूनको कुराहरू गरेँ, शिक्षा कानूनको कुरा गरेँ, त्यो विद्यालय शिक्षा विधेयक बनेको छ भने अब उच्च शिक्षालयसँग सम्बन्धित कानूनहरू पनि बनाउनु पर्नेछ। त्यो बाहेक यो प्रहरी ऐन जुन प्रहरी समायोजन कसरी गर्ने, संहितामा प्रहरीहरूको पोजिसनलाई कसरी फिक्स गर्ने भन्ने लगायतका केही कानूनहरू अलिक प्राथमिकताका साथ हामीले बहस छलफलहरू गर्नुपर्नेछ। जुन कानून चाहिँ संसदमा आइसकेको स्थिति छैन तर सरकारले तुरन्तै ल्याउने गरी कुराहरू योभन्दा अगाडिदेखि नै गरेको छ र अब पनि सरकारले त्यसलाई चाँडै लिएर आउने अब दर्ता गरिहाल्ने संसदमा अब त्यो चाहिँ सरकारबाट प्रस्तावित रूपबाट आइहाल्ने भनेर भनिएको छ। यी जस्ता केही कानूनहरूलाई अलिक बढी महत्त्व उल्लेख गर्न सकिन्छ तर हाम्रोबाट भन्दा कानून त सामूहिक विषय सामूहिक सवाल हो। सामूहिक सवालमा चाहिँ कि कानूनलाई परिमार्जन गर्दै जानुपर्ने सामूहिक बनाउनु पर्ने त्यसको आधारमा के भनेदेखि कानूनमाथि बहस छलफलहरू गरेर टुङ्ग्याउनु पर्ने यी त निरन्तर कामहरू हुन् र कुन बिन्दुमा भनिरहँदाखेरि धेरै आत्तिनुपर्ने ढङ्गको कानूनको अभावमा यी काम भएन भन्ने धेरै छैन तर मुख्य गरी संहितासँग सम्बन्धित रहेका केही महत्त्वपूर्ण कानूनहरू बन्न ढिलो भएको कारणले गर्दाखेरि संहितालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र त्यो कार्यान्वयनबाट अनुभूत गरेर संहिता के भइरहेको छ, संहिताको महत्त्व के हो, संहितालाई प्रभावकारी ढङ्गबाट लाने कुराहरूमा के परिणामहरू आइरहेको छ भनेर हेर्नुपर्ने सीमावलोकन गर्नुपर्ने त्यसको आधारमा चाहिँ संविधानमाथि सल्लाह छलफलहरू गर्नुपर्ने हो भनेदेखि पनि ती कुराहरूका अभावको बारेमा पनि सोच्नुपर्ने अवस्था चाहिँ निश्चय पनि हो।
2079 मक्सिरमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो। प्रतिनिधि सभाका सदस्यहरूले 2079 साल पुस 7 गते पद तथा गोपनीयताको शपथ लिनु भएको थियो। 79 पुस 27 प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो। यस हिसाबले अब झण्डै 2 वर्षको यात्रा पनि पूरा भइसकेको छ। यो अवधिमा संघीय संसदले 10 कानून बनाएको छ। यो संख्या कम हो अथवा आवश्यकता अनुसार ठिकै हो? अब कतिपयले अलिकति संसदले गति समातेको विषयलाई यतातिर पनि जोडेर हेर्नु भएको छ, यहाँले जसरी आवश्यकता अनुसार कानून भएको कुरालाई उल्लेख गरिरहँदाखेरि
संसद निर्माण कानून निर्माण गर्ने थलो हो, यसको मुख्य दायित्व कानूनहरू बनाउने नै हो। त्यस हिसाबले हेर्दाखेरि अब यो अवधिमा कमै बनेको हो भन्ने मलाई पनि लाग्छ तर अब त्यो भनेको संसद निर्वाचन पछाडि आएर नयाँ रह्यो, यसका समितिहरू बन्न टाइम लाग्यो, त्यसमा पनि अब समिति बनिसकेपछि समितिलाई व्यवस्थित गर्ने सन्दर्भमा यसले समय लियो भने सरकारमा पनि छोटो छोटो समयमा भइरहेका फेरबदलले गर्दाखेरि सरकारले समयमा कानुन ल्याउने कुरामा समस्याहरू रहे, आएका कानुनहरू के अध्यादेशबाट आएकाहरूलाई पनि समयमा त्यसलाई प्रतिस्थापन विधेयक रूपबाट ल्याएर छलफल गर्ने कुराहरूमा समस्या रहे र यी सबै एउटा समस्याको सापेक्षतामा हेर्दाखेरि अब धेरै के भनेदेखि अब पछाडि परेको अथवा प्रभावहीनता रहेको यसले के भनेदेखि संसदीय क्षेत्रमा संसदका गतिविधि त्यसमा पनि अब कानून निर्माणका कामहरूमा पछाडि परेको भन्ने तहमा त यसको मूल्याङ्कनहरू हुन सक्दैन। तर 10 कानून भनेका त हाम्रो यो सामूहिक विषयमा यसले गरेका अन्य कामहरूको अतिरिक्तका कुराहरू मात्रै हुन् तर यसले अब बजेटसँग सम्बन्धित थुप्रै बहस छलफलहरू गरेको छ र खास गरी वर्षीय अधिवेशनहरू त हाम्रो बजेटमै छलफल हुन्छ र बजेटसँग सम्बन्धित कानूनहरू पास हुने नै गरेका छन्। त्यसको गणना पनि एकातिर छैन भने अर्कातिर सामूहिक विषयमाथि यसले समय खर्चिने र त्यसले गर्दाखेरि संसदभित्र गरिने अन्य गतिविधिभित्रै के भनेदेखि कानूनहरू पनि निर्माण गर्नुपर्ने परिवेशलाई पनि हामीले बिर्सिनु हुँदैन भन्ने कुरा मलाई लाग्दछ।
सभामुखज्यू, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले संघीय संसद, संसदका गतिविधि र संसदीय प्रभावकारिता लगायतका विषयमा केन्द्रित भएर सभामुख देवराज घिमिरेसँग कुराकानी गरिरहेका छौं। हुन्छ सभामुखज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। संसदलाई प्रभावकारी बनाउन यहाँकै पहलमा कार्यतालिका पनि लागू गर्ने अभ्यास भएको छ, यसले संसदमा एउटा नयाँ आयाम पनि थप गरेको छ। आगामी दिनमा यो कार्यतालिकाको व्यवस्थालाई कसरी अगाडि बढ़ाइन्छ, यसले निरन्तरता कसरी पाउँछ, संसदको प्रभावकारिता कसरी अगाडि बढ़छ आगामी दिनमा?
कार्यतालिका निर्माण गर्नु नितान्त जरूरी छ। कार्यतालिकाको आधारमा काम गर्न सकियो भनेदेखि प्राथमिकता केलाई दिने भन्ने कुराहरू हुन्छ, र जसले गर्दाखेरि संसदले गर्नुपर्ने महत्वपूर्ण कामहरूको प्राथमिकता छुट्याउन सकिन्छ। त्यसको आधारमा सबैले कामहरू गर्ने एउटा वातावरण बन्न सक्छ, र यसलाई अगाडि बढाउनको लागि राजनीतिक दलहरू सचेत छन्। राजनीतिक दलहरूको साथ सहयोगमै यी कुराहरू सम्भव भएको हो, तर समझदारीपूर्ण ढंगबाट यसलाई पूरा गर्ने दायित्वमा लाने कुरामा बेला बेला समझदारीमा के समस्याहरू देखा पर्ने र आधारभूत कामहरू भन्दा अन्य कामहरूले अलिक बढी समय लिने वा त्यो डेभिएसन हुने, यताउति हुने खालका कुराहरू पनि संसदमा आइरहँदा रहेछन्। त्यसमा पनि हाम्रो संसदीय इतिहासमा सम्भवतः यो अब संसदीय इतिहास हाम्रो अलिक छोटो पनि छ, संसदीय अभ्यास पनि कम छन्, र यसले एउटा कार्यतालिका बनाएर जाने कुराहरूको महत्वलाई जति आत्मसात गर्न सक्नुपर्छ त्यसमा केही कमीहरू छन्। तर म धेरै आशावादी छु, अब संसदका गतिविधिहरू आधारभूत रूपबाट चाहिँ कार्यतालिका निर्माण गरेर यति काम हामीले यो यो समयभित्रमा गरिसक्नुपर्छ भन्ने कुरालाई अनुमान अथवा पहिला योजना बनाएर जान सक्ने कुराहरूमा अगाडि बढ्नेछ। अब हामीले आशा त के गरिरहेका छौँ भने एउटा अधिवेशनभित्र एउटा सत्रमा यो यो कामहरू गर्ने भने सिङ्गो सत्रकै समयलाई विभाजन गरेर सत्रभरिमा गर्ने कामकै मोटामोटी कार्यतालिका सम्पन्न गर्ने गरी जान सकियोस्। तर हामीले त महिना दिनभित्रको कार्यतालिका बनाउँदाखेरि महिना दिनभित्र पनि जान नसकेर 15 दिनभित्रको कार्यतालिकालाई पनि पुरा गर्न अलिक गाह्रो परेको छ। तर हामी त्यो अभ्यासमा लागिरहेका छौँ, त्यो अभ्यासलाई अब यही निकट उसमा हुने अधिवेशनमा त्यसलाई अझ प्रभावकारी ढङ्गबाट बनाएर लानुपर्छ। त्यसमा हामी सबै प्रयत्नशील छौँ र मलाई आशा छ संसदलाई त्यसरी लानको लागि सिङ्गो सांसदहरूको भूमिका रहनेछ, खास गरिकन संसदीय दलहरूको त्यो भूमिका रहनेछ, र अब कार्यतालिकाको आधारमा गइयो भनेदेखि अलिक व्यवस्थित र अलिक विषयमा जान सकिने, त्यसमा पनि पास गर्नुपर्ने विधेयकहरूलाई टाइमभित्र पास गर्न सकिने र विधेयकहरूलाई कार्यान्वयन कसरी हुँदैछ भन्ने विषयमा पनि त्यसको आधारमा जान सकिने यो कामहरू हुन सक्छ भन्ने मलाई लाग्छ।
कार्यतालिका लागू गरिसकेपछि केही सकारात्मक नतिजाहरू आएको अथवा यहाँको मूल्याङ्कन चाहिँ के कस्तो रह्यो? विगतमा हामीले एक किसिमको अभ्यास पनि गरिसकेका छौँ कार्यतालिकाको, यो सन्दर्भमा बताइदिनुहोस् न।
होइन, कार्यतालिका अनुसार जान सक्दाखेरि नयाँ कुरा त के हुन्छ र तर तय गरिएको यात्रामा हिँड्न सकिन्छ, यहाँसम्म जानुपर्छ भनिसकेपछि भन्नाले अब यो विधेयकलाई यति दिनभित्रमा पास गर्नुपर्छ अथवा यति दिन यसरी यसरी चलाऊ भनेपछि त्यति दिन चलाउने कुराहरूको अतिरिक्त अन्य कामहरू पनि मिलाउनको लागि ध्यान जाँदाखेरि विषय अगाडि लान सकिन्छ अथवा गर्नुपर्ने दायित्व पूरा गर्ने कुरामा अलिक प्रभावकारिता बढ्छ, त्यही कुराहरू हो।
अब म थोरै जनताको सवालतर्फ केन्द्रित हुन चाहे। संसदलाई अब प्रजातन्त्रको एउटा प्रमुख आधार नै मानिन्छ, संसद जनताका समस्या मुखारित गर्ने एउटा ठाउँ पनि हो। अहिले अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसकेकादेखि सहकारीका समस्या पनि बाहिर आइरहेका छन्। यस्तो बेला संसद सुचारू भएको भएदेखि जनताका आवाजहरू जनताका प्रतिनिधिले सोही थलोमा राख्नुहुन्थ्यो भन्ने सरकारवाला पक्षहरूको आवाज पनि सुनिन्छ र गुनासो पनि सुनिन्छ। यस्तो अवस्थामा अघि यहाँले भने जस्तै सरकार र संसद भनेको एउटा आमा र सन्तान जस्तो हो भनेर भनिरहँदाखेरि त्यही अनुरूपको तालमेल मिल्यो भने अति नै उपयुक्त हुन्थ्यो होला, त्यो अलिकति नभएको हो कि भन्ने आभास पनि पछिल्लो समय भएको छ। यो विषयलाई चाहिँ कसरी हेर्न सकिन्छ?
होइन, यो नभएको होइन, भइरहेकै विषय हो नि। सदन संसद चलेको बेलामा संसदमा सामयिक विषयमाथि आवश्यकता अनुसार बहस छलफलहरू हुन्छन्, त्यसले विषय तय हुन्छ, तय भएको विषयमाथि बहस छलफल हुन्छ, त्यसले कुनै न कुनै ढङ्गबाट निकास निकाल्छ। अब यो कमी भएको हो कि भन्दा सधैँभरि संसद चलिरहेको स्थिति काहीँ पनि हुँदैन। अहिले संसद स्थगन भएको छ र संसद आयोजना भएपछि संसदमा सामूहिक विषय, संसदीय परिपाटी, संसदीय प्रणाली, संसदीय व्यवस्था अन्तर्गत कसरी सञ्चालन गर्ने, के विषयमा बहस गर्ने, छलफल गर्ने, अहिलेका हाम्रा समस्याहरू के हुन्, सामूहिक विषयहरू के हुन्, त्यहाँ राम्रा कुराहरू, त्यहाँ नराम्रा कुराहरू, भइरहेका राम्रा कुराहरूको उन्नतिको लागि गरिने निर्णयहरू, नराम्रा कामहरूलाई नियन्त्रण गर्नको लागि गर्ने कामहरू, यिनीहरू त हुने नै विषयहरू हुन्छ, त्यो स्वाभाविक रूपबाट हाम्रो प्रक्रिया अन्तर्गत हुन्छ र त्यो हुने गरेको छ र अब पनि हुन्छ। यसलाई भएन कि हुन पाएन कि भनेर त्यस्तो हुनै पाएन भने अनहोनी केही भइहालेको ढङ्गको केही हुने स्थिति नै छैन नि, यो त स्वाभाविक कुराहरू हो। जनताका समस्याहरूमाथि बहस छलफलहरू हुने, राज्यमा गर्नुपर्ने कामहरू, राज्यले गरिरहेका कामहरू, खास गरिकन सरकारका गतिविधिहरू, सरकारलाई निर्देशन गर्ने कुराहरू, सरकारले हिँड्नुपर्ने बाटोहरूको बारेमा समीक्षा हुने ठाउँ, छलफल गर्ने ठाउँ थलो हो र यो थलोलाई प्रभावकारी ढङ्गबाट लानको लागि त्यो दिशामा हुने गरेको छ र अब पनि भएर जान्छ। यो स्वाभाविक प्रक्रियाको कुराहरू हो। संसदीय व्यवस्था भनेकै संसद मार्फत यी खालका गतिविधिहरू गर्ने, त्यसलाई ऐन कानुनमा बदल्ने, ऐन कानुन सरकार मार्फत कार्यान्वयन गर्ने, कानुनमा देखा परेका समस्याहरूलाई फेरि संशोधन गर्दै अगाडि बढ्ने कुरा नै हो नि।
संसदीय समितिमा मात्र नभई प्रतिनिधि सभा बैठकमा पनि सांसदहरूको उपस्थिति कम हुने विगतदेखिकै एउटा समस्या देखिन्छ। कतिपयले त हाजिर गरेर फर्किने गरेका छन् भनेर पनि टीका टिप्पणी हुने गरेको छ। यहाँले संसदलाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिरहनु भएको छ, सोही अनुरूप कार्यतालिकाको एउटा अवधारणा आयो जसले एउटा नयाँ आयाम थपेको कुरालाई यसअघि नै हामीले चर्चा गरिसकेका छौं। विद्यमान रूपमा देखा परेका केही समस्याहरूलाई थप व्यवस्थित गर्न के कस्ता पहलहरू भइरहेका छन् अथवा आगामी दिनमा के गर्न जरुरी छ यो विषयमा बताइदिनुहोस् न।
संसदलाई प्रभावकारी बनाउनको लागि त सांसदहरूको संसद प्रतिको दायित्व निर्वाह गर्ने पक्ष सबभन्दा बढी के भनेदेखि प्रभावकारी हुन्छ। जति सांसद मान्यज्यूहरू आफ्नो दायित्व प्रति जिम्मेदार बनेर आउनुहुन्छ त्यति नै किन संसद प्रभावकारी हुन्छ। अब उपस्थिति कम हुने या उपस्थित भए पनि सामूहिक विषयमा बहस छलफलमा कम उत्रिने या बहस छलफल अनन्त बहसको लागि हुने यस्तो स्थिति हुनु हुँदैन। यसलाई के ठाउँमा लानुपर्छ भन्ने कुरा त हाम्रोबाट सांसदहरूको भूमिकामाथि नै भर पर्ने कुराहरू हुन्छ। अब सञ्चालनमा केही ध्यान पुर्याउनु पर्ने कुराहरू केही छ, त्यसमा के भनेदेखि निर्णय लिनुपर्नेमा, निर्देशन गर्नुपर्नेमा, ध्यान आकृष्ट गर्नुमा पर्नेमा भन्ने कुराहरूलाई पनि त्यही त्यो मिलाउँदै जान सकिने कुराहरू हुन्। तर मूलत के भनेदेखि आफ्नो दायित्वप्रति मान्यज्यूहरूको भूमिका कसरी प्रभावकारी पार्ने भन्ने बारेमा संसदीय दलहरू प्रभावकारी ढङ्गबाट यसलाई सञ्चालन गर्न चिन्तित छन् र उनीहरूले तदनुकूलको बाथरूम बनाउने, निर्देशन गर्ने, सहयोग गर्ने कामहरू पनि गरेका छन्। आगामी दिनमा यहाँले भनेका जस्ता टिप्पणीहरू नहुन सक्छन्, नहुन भन्ने हाम्रो कोसिस छ र त्यो नहुनको लागि हाम्रो प्रयत्नहरू पनि छ। त्यो त किन आफ्नो कर्तव्यलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने विषय नै हो यो।
संसदलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूको भूमिका के कस्तो रहला जसले संसदमा प्रतिनिधित्व गर्छन्? अहिलेको अवस्थामा राजनीतिक दलहरूले संसदलाई प्रभावकारी बनाउन सहयोग गरिरहेको अवस्था छ कि छैन, असहयोगका केही वातावरणहरू सिर्जना भइरहेका छ कि छैन, यो विषयमा चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
संसद यो दलीय व्यवस्थामा दलहरूको भूमिका नै महत्वपूर्ण हुन्छ। परिणाम त दलहरू नै के भने यसका मुख्य के भनेदेखि पात्रहरू हुन्छन्। त्यसैले संसदको प्रभावकारिता त दलहरूको प्रभावकारितामाथि नै भर पर्ने विषय हो र अहिलेसम्म दलहरूको भूमिका प्रभावकारी रहेको छ। अझ प्रभावकारी बनाउनको लागि दलहरू पनि सचेत छन् र सोचिरहेका छन्, तदनुकूलको प्रयत्नहरू गरिरहेका छन् र अब दलहरूले नै के भनेदेखि संसदलाई कति प्रभावकारी पार्न सकिन्छ भन्ने कुरामा भूमिका निर्वाह गर्ने भएकोले अब सानो मात्रै उदाहरण के लिन सकिन्छ भने यो हाम्रो चाड पर्वहरू आएको र बर्खा अलिकति ठुलो क्षति बाढी पहिरोको क्षति बिहोर्नु परेको आदि एउटा परिवेशमा संसदीय समितिका बैठकहरूमा कोरमहरू नपुग्ने मान्यजीहरूको उपस्थिति कम हुने यस्तो अलिकति समस्या देखा परिसकेपछि दलले के भने कि आफ्नो मान्यहरूलाई उपस्थित गर्नको लागि सहजीकरण गर्छौँ हामी भनेर अलिकति कोअर्डिनेसन भइसकेपछि त्यो समस्या समाधान भएर अहिले लगातार के भनेदेखि समितिका मिटिङ बैठकहरू सामूहिक विषयमाथि बहस छलफलहरू उहाँहरूको के भने अनुगमनमा जानुपर्ने तमाम कामहरूमा चाहिँ सहभागिताको सक्रियताहरू बढेर आएको छ। त यो एउटा सानो अनुभवले पनि के देखाएको छ भने दलहरूको सक्रियताले संसदको सक्रियता प्रभावकारिता आदि कुराहरूमा धेरै ठुलो भूमिका अझ म त भन्छु निर्णायक भूमिका नै त्यसले खेल्दछ। त्यसैले दलहरूमा त्यो कुराहरूको जरुरी छ त्यो महसुस दलहरूलाई हुने गरेको छ र दलहरूको भूमिका सन्तोषजनक छ र प्रभावकारी छ भन्न चाहन्छु।
संघीयतापछि हामी अन्तरतहको अभ्यासमा पनि छौं, कानूनी तालमेल पनि सोही अनुसार हुनुपर्छ होला। संघले बनाएको कानून प्रदेश तह र स्थानीय तहसम्म पनि तालमेल हुनुपर्छ होला। यस हिसाबले कानूनी तालमेलको हिसाबले यहाँले के कस्तो मूल्याङ्कन गर्नुभएको छ व्यक्तिगत रूपमा मैले त्यो सोध्न चाहे। हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं सभामुखज्यू।
तहगत ढङ्गबाट कानुनहरू निर्माण गर्ने सन्दर्भमा तह तहमा कानुन बनाउन भए अन्तर्विरोध रहेका कुराहरू बाजिएका या अन्यल परेको स्थिति खासै छैन। तर अलिक पछिल्लो कालमा चाहिँ प्रदेशहरूमा कानुन बनाउने कुराहरू अलिक कम अलिक पछाडि परेको स्थितिहरू छ तुलनात्मक ढङ्गबाट। त्यस्तो हुनुको पछाडि पनि अब प्रदेश सरकारमा पनि आइरहेका फेरबदलहरू पनि जिम्मेदार छन्। त्यसले गर्दाखेरि यो तल र माथिको कानुनमा विसङ्गतिहरू केही छन् कि छैन यसलाई अलिक अध्ययन गर्ने र आवश्यकता अनुसार कानुन निर्माण र त्यसलाई अगाडि बढाउन सहजीकरण गर्ने बारेमा पनि ध्यान जानुपर्छ र यसलाई पनि व्यवस्था गरिनुपर्छ भन्नेतिर हाम्रो सोचहरू जान लागेको परिस्थिति छ। त्योभन्दा बढी अहिले टिप्पणी गर्ने गरेको अवस्था मैले देखेको छुइनँ।
हुन्छ सभामुखज्यू, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
संवादमा रेडियो नेपाललाई मेरो तर्फबाट पनि धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले संघीय संसद, संसदका गतिविधि र संसदीय प्रभावकारिता लगायतका विषयमा केन्द्रित भएर सभामुख देवराज घिमिरेसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।